नमस्कार, म श्रीधर उपाध्याय। कार्यक्रम न्यायिक ढवलीमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम न्यायिक ढवली यहाँले हरेक शनिबार यसै समयमा सुन्न सक्नुहुनेछ। यसको पुनः प्रसारण शनिबार दिउँसो 1:30 बजे र सोमबार बिहान 8:30 बजे सुन्न सक्नुहुनेछ। यो कार्यक्रम फुर्सदमा पनि यहाँले सुन्न सक्नुहुनेछ। यसका लागि हाम्रो वेबसाइट www.vijayfm.org.np लगन गरी पडकास्टमा जानुपर्नेछ। यो गैंडाकोट नगरपालिकाको कार्यालय अन्तर्गत न्यायिक समितिको सहयोगमा उत्पादित कार्यक्रम हो। यस कार्यक्रममा हामी न्यायिक पक्षका विविध पक्षमाथि चर्चा परिचर्चा गर्ने गर्छौँ। न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि सञ्चार अभियानको रूपमा रहेको न्यायिक डबली कार्यक्रमको आजको अङ्कमा प्रस्तुत गर्नेछौँ। न्यायिक समिति गठन भएपछि आजसम्म के कति उजुरी परेका छन्, के कसरी मेलमिलाप गरिँदै आएको छ, गैंडाकोट नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक विष्णु कुमारी कणेलसँगको कुराकानी, न्यायिक समिति स्थानीय तहमा गठन भएपछि जिल्ला अदालत नवलपुरमा उजुरी पर्ने क्रम कस्तो छ त, मुख्य न्यायाधीश अर्जुन अधिकारीसँगको कुराकानी र अन्त्यमा प्रसारण गर्नेछौँ नियमित स्तम्भ कानुनी कुरा। कानुनी कुरामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेलाई कस्तो कारवाही हुन्छ त। गैंडाकोट नगरपालिकामा न्यायिक समिति गठन भएको छ। सो समितिले मेलमिलाप र निरूपणका कार्यहरू गरिरहेको छ। न्यायिक समितिमा नगरवासीले आफू अन्यायमा परेको महसुस गरेमा उजुरी दिन सक्नेछन्। गैंडाकोट नगरपालिकामा न्यायिक समिति गठन भएसँगै 149 उजुरी परेका छन्। त्यसमध्ये 2 उजुरी मात्रै अदालतमा पठाइएको छ। न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिएर काम गरिरहेको गैंडाकोट नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक विष्णु कुमारी कणेलको भनाइरहेको छ। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी।
म्याम, तपाईँलाई विजय एफएम 101.7 को न्यायिक डबलीमा स्वागत छ।
धन्यवाद छ यहाँलाई।
विशेष गरेर अहिले न्यायिक समितिको कार्यहरू चाहिँ के कसरी भइरहेको छ?
न्यायिक समितिको कार्य अहिले राम्रैसँग अगाडि बढेको छ। नगरपालिकामा आएका विवादहरू मिलाउने क्रममा हामी न्यायिक समिति लगायत मेलमिलापकर्ताहरू एकदमै सक्रिय रूपमा लागि पर्नु भएको छ र उहाँहरूले धेरै विवादहरूलाई मेलमिलापको माध्यमबाट सल्टाउनु भएको पनि छ। अहिलेको काम चाहिँ अत्यन्त राम्रो तरिकाले अगाडि बढेको छ।
सुरुवातदेखि अहिलेसम्म चाहिँ न्यायिक समितिमा के कति मुद्दाहरू चाहिँ आएका छन्?
अब हामी 74 जेठको 8 गतेदेखि नगरपालिकामा प्रवेश गरेको हो म, अनि त्यसपछि हामीले न्यायिक समिति पहिलो नगरसभामा न्यायिक समिति गठन गर्यौँ र अहिले सुरुदेखि अहिलेसम्मको आँकडा हेर्दाखेरि हाम्रो न्यायिक समितिमा दर्ता भएका निवेदनहरू 149 छन् र त्यो 149 निवेदनहरूमा हामीले मात्र 2 चाहिँ अदालतको लागि रिफर गरेका छौँ र अरू चाहिँ धेरै हाम्रो मेलमिलापको माध्यमबाट चाहिँ त्यसलाई मिलाइरहेका छौँ। 76-77 भन्नाले अब असारको 8 गतेदेखि अहिले 76-9 महिना 13 गतेसम्म हाम्रो न्यायिक समितिमा मुद्दाहरू दर्ता भएका छन्। त्यसमा चाहिँ जम्मा 27 छन् अहिलेको यो आर्थिक वर्षमा र ओडामा सहमति भएका 12 सहमति भइसकेको छ। सबै मेलमिलापको माध्यमबाटै त्यो मेलमिलाप भइसकेको छ। अब 2 चाहिँ ओडामा छलफल गरेर सहमति हुन नसकेका र न्यायिक समितिमा फिर्ता आएका छन्। अब त्यो फिर्ता आएको विवादलाई हामी न्यायिक समिति नै त्यसमा संलग्न रहेर अथवा मेलमिलापकर्ता कुनै मेलमिलापकर्ताको सहयोग लिन सकेर लिएर मेलमिलापकै माध्यमबाट मिलाउन सक्ने अवस्थाका छन् अथवा हामी न्यायिक समिति बसेर मिलाउनु पर्ने खालको छ। त्यसलाई हेरिसकेपछि त्यसलाई पनि हामीले टुङ्गोमा लगाउँछौँ र 10 मुद्दा चाहिँ ओडामा छलफलको लागि पठाइएको छ। 3 विषय चाहिँ अझ प्रक्रियामै रहेको छ। अहिलेको चाहिँ यही नै हो, 27 मात्रै छ यो आर्थिक वर्षमा। र अब यो अहिले चाहिँ सुरु सुरुका अवस्थामा जति धेरै मुद्दाहरू आएका थिए अहिले पछिल्लो समयमा त्यति धेरै छैनन् कि अब धेरै पहिला पेन्डिङमा रहेका पनि आए, अहिले चाहिँ अब बिस्तारै सबै कुराहरू मिल्दै गएको हुनाले अहिलेको यो अवस्थामा चाहिँ अलिक कम विवादहरू आइरहेका छन्। र हामीले अब यो न्यायिक सचेतना कार्यक्रम अन्तर्गत पनि यस्ता कुराहरू जानकारी गराएको हुनाले अब यो विवादका विषयहरू अलिकति कम भएको हो कि भन्ने हामीले त्यो पनि महसुस गरेका छौँ। र अब यो आएका विषयहरू नै हुन्।
यो जुन न्यायिक समितिमा आउने विषयहरू चाहिँ कस्ता कस्ता किसिमका आउने गरेको छ हालसम्म?
अब यो समग्र रूपमा सबै खाले छन्, यो खाले भन्नभन्दा पनि अब धेरै खाले सबै खाले नै नगरपालिकामा आउने गरेका छन् होइन। कुनैको अब लेनदेनको कुराहरू रहन्छ, कसैले चाहिँ कसैले जग्गा दिन्छु भनेर बैना लगाएको पैसा फिर्ता आएन भन्ने कुरा रहन्छ। अब कोही चाहिँ साथ सधिएराका झगडाका कुराहरू रहन्छन्, कोही घरयासी कलहका कुराहरू रहन्छन्, कोही श्रीमान श्रीमती बिचका कुराहरू रहन्छन्, कोही चाहिँ लैङ्गिक हिंसा सम्बन्धी पनि त्यस्ता कुराहरू पनि सबै खालका साना तिना इस्युहरू केही परिहाल्यो भने अनि त्यो चाहिँ अलिक ठुलो युगको रूपमा बढ्दै बढ्दै जान्छ अनि त्यही चाहिँ विवाद चाहिँ नगरपालिकामा दर्ता हुने गरेको छ। अब यो भन्दा पनि धेरै सबै खाले नै नगरपालिकामा आउँछन् तर नगरपालिकामा आउँदै गर्दाखेरि सबै खाले हामीले हेर्न चाहिँ मिल्दैन कि हामीले फौजदारी निवेदनहरू हामीले हेर्न मिल्दैन, हामीले देवानीसँग सम्बन्धित मात्रै कुराहरू हेर्ने हो र अब कति कुराहरू हामीले हेर्नै नमिल्ने कुराहरू नै छन् जस्तो लाग्छ र हामीले मिलाउन सक्दैनौँ भन्ने लाग्यो भने हाम्रो यो विषय चाहिँ क्षेत्र अधिकारभित्र पर्दैन, तपाईँ चाहिँ अदालत जान सक्नुहुन्छ अथवा इलाका प्रहरी कार्यालय जान सक्नुहुन्छ भनेर उहाँहरूलाई बाटो देखाइदिने काम गर्छौँ।
तपाईँहरूले मेलमिलापकर्तालाई कसरी संयोजन गर्नुहुन्छ, परिचालन गर्नुहुन्छ?
अब हामीले मेलमिलापकर्तालाई परिचालन गर्न त ओडा ओडामा निवेदन गयो भने उजुरी गयो भने त्यही ओडा स्तरीय मेलमिलाप नै बस्नुहुन्छ र नगरपालिकामा फिर्ता भएर आइसकेपछि हामीले विवादित पक्षहरूलाई बोलाउँछौँ त्यहाँ निवेदन दिने र जसको उपरमा जसको विरुद्धमा दिनुभएको उहाँ दुवैजनालाई नगरपालिकामा बोलाइसकेपछि हाम्रो मेलमिलापकर्ताको सूची छ, फोटोसहितको सूची छ, उहाँले चाहिँ जसलाई रोज्न चाहनुहुन्छ कसलाई राखौँ त तपाईँको विवादमा कुन व्यक्ति राख्दा ठिक हुन्छ भनेपछि उहाँले चाहिँ त्यो हेर्नुहुन्छ। हेरिसकेपछि मैले फलानालाई रोज्छु भनेर उहाँले चाहिँ रोजेको मान्छेलाई हामीले राख्छौँ त्यहाँ र अनि उहाँहरू चाहिँ एकदमै तालिम प्राप्त मेलमिलापकर्ता हो, तालिम प्राप्त मेलमिलापकर्ता भइसकेपछि उहाँले धेरै तालिममा सिकेका ती विषयहरूलाई चाहिँ प्र्याक्टिसमा ल्याउने कोसिस गर्नुहुन्छ र त्यो धेरै अत्यन्तै राम्रो प्रभावकारी तरिका छ त्यो मेलमिलाप गराउने कि तपाईँहरूको सम्बन्ध हिजोको दिनमा कस्तो थियो, कहाँबाट तपाईँहरू आउनुभयो, त्यहाँ बस्नुभयो, सधैँभरि यसरी झगडा गरेको त होइन होला, हिजोको जस्तो सम्बन्ध सुधारेर अगाडि बढ्नका निमित्त तपाईँहरू आफै भोलि पनि तपाईँहरूलाई छिमेकीको खाँचो पर्छ, नजिकमा बसिसकेपछि सात सिमानामा रहँदाखेरि सबैभन्दा पहिला थाहा पाउने र सबैभन्दा पहिला तपाईँलाई खाँचो हुने व्यक्ति भनेकै सधियारा हो अथवा तपाईँको आफन्ती हो, यो सम्बन्ध बिगार्न हुँदैन भन्ने खालका कुराहरूदेखि लिएर उहाँले साना साना कुराहरू पनि एकदमै सम्झाउँदै सम्झाउँदै दुवै पक्षलाई सम्झाउँदै लानुहुन्छ र उहाँले कति त अनि आफैले चाहिँ आत्मसात गर्नुहुन्छ र अनि दुवै पक्षलाई अलि लचिलो बनाउने तरिकाले उहाँ प्रस्तुत भइसकेपछि लाउनु त त्यसो भने म यो गर्न तयार छु भन्ने कुरा एक पक्षबाट आउँछ र अर्को पक्षबाट पनि त्यही खालको कुरा आउँछ र अनि त्यो ठ्याक्क मिलन बिन्दुमा उहाँहरूले पत्ता लगाउनुहुन्छ र त्यही अनुसार चाहिँ मेलमिलाप गराउनुहुन्छ र अनि दुवैजनालाई चाहिँ एकदमै हाँसी खुसी मिलाएर पठाएका उदाहरणहरू धेरै छन्।
न्यायिक समितिमा आइसकेपछि उहाँहरूको सोचाइ हुन्छ त्यसमा परिवर्तन गर्न कतिको गाह्रो हुँदो रहेछ?
यो गाह्रो त गाह्रै हुन्छ किनभने अब त्यो समुदायमा भइसकेपछि छिमेकमा भइसकेपछि उसलाई मैले कता हार्छु कि मेरो यो मैले जितेर छोड्न पाए हुन्थ्यो भन्ने त्यो मनमा एउटा इगो बसिसकेको हुन्छ, त्यो इगोलाई घटाउँदै घटाउँदै लानको लागि धेरै मेहनत उहाँहरूले गर्नुहुन्छ कि एकैचोटि बस्दैमा त्यो मेलमिलाप हुन्छ भन्ने होइन, तिन चार चरणमा छलफल भएका उदाहरणहरू पनि हामीसँग छन्। चार पाँच पटकै छलफल गरिसकेपछि अनि उहाँहरूलाई चाहिँ त्यो जसले इगो लिएको हो त्यसलाई चाहिँ सम्झाएर एकान्तमा राखेर हुन्छ अथवा कसरी हुन्छ उहाँले चाहिँ प्रयास गर्नुहुन्छ र केही खिन्नता चाहिँ होला तर मैले ठिकै छ भनेर उहाँ सहमति भएर नै हामीले चाहिँ मेलमिलाप गराएका छौँ, उहाँलाई कसैलाई पनि बाध्यतामा पारेका छैनौँ।
साना जुन केसहरू न्यायिक समितिले हेर्न सक्छ त्यसलाई चाहिँ अझ प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ होला म्याम?
अब प्रभावकारी रूपमा अगाडि बढाउनको लागि अब हामीले न्यायिक सचेतना कार्यक्रम त अब विजय एफएम मार्फत पनि सञ्चालन भइरहेको छ र अरू मिडियाहरूबाट पनि यो कार्यक्रम सञ्चालन होला र अर्को कुरा चाहिँ हामीले अब विवादहरू समुदायबाट नगरपालिकामै नआउने किसिमको वातावरण कसरी तयार गर्न सकिन्छ भनेर हामीले सोचाइ पनि राखेका छौँ र अब यो महिलाहरूसँग सम्बन्धित केसहरू पनि अलिक बढी नै आएको पनि छ, समग्र रूपमा त सबै खाले छ तर महिलासँग जोडिएका केसहरू पनि छन् र कति अब नआउनु भन्दा पनि भएर नआउनु त्यति राम्रो होइन, कोही व्यक्ति अन्याय सहेर बसेर यो मुद्दै नलिकन आउनु त त्यति राम्रो होइन, नहुनु राम्रो हो, त्यो हुनाले हामी न्यायिक सचेतना कार्यक्रम अन्तर्गत महिलाहरूलाई अब ओडा ओडामा गएर पनि कार्यक्रमहरू गर्दैछौँ अनि त्यहाँनिर पनि हामीले यो खालका सन्देशमूलक कुराहरू चाहिँ उहाँहरूको माझमा राख्छौँ कि भोलिका दिनमा यसरी चाहिँ आफू बिचमा चाहिँ विवाद नहुने किसिमको भावनाले अगाडि बढ्नका निमित्त उहाँहरूलाई उत्प्रेरणा गर्ने खालका मिलेर समुदायमा बस्ने होइन त्यो खालको भावना जागोस् भनेर हामीले अब यो महिलाहरूलाई सचेतना कार्यक्रम भनेर बजेट विनियोजन पनि गरेको छ न्यायिक समितिले र माघको 15 गतेभन्दा पछाडि यसलाई योजनाबद्ध रूपमा हरेक वार्डमा गएर महिलाहरूलाई चाहिँ सबैलाई वार्डमा भेला गराएर उहाँहरू बिचमा चाहिँ एउटा यो न्यायिक सचेतना कार्यक्रम हामी आफै न्यायिक समिति नै उपस्थित भएर कार्यक्रम गर्ने खालको चाहिँ योजना पनि बनाएका छौँ र अरू कुराहरू चाहिँ अब समुदायमा मान्छेको चेतना नै हो चेतना सबभन्दा ठुलो विषय रहेछ अब यो सानोतिनो विषयमा चाहिँ साह्रै ऊ गर्नु हुँदैन मिलेर बस्नुपर्छ भन्ने खालको भावना जब मानिसमा हुँदैन हामीलाई त्यति ठुलो अधिकार पनि हामीलाई छैन हामीले हेर्ने भनेको सानोतिनो झिनो मसिनो कुराहरू नै छ अब समुदायमा धेरै विवाद हुने पनि यस्तैमा रहेछ झिनो मसिनो कुरामै बढी विवादित हुने रहेछ उहाँहरूलाई अब यो विवाद नगर्ने विषयमा चेतनाकरण गर्ने कुराहरू छ अब यो रेडियो कार्यक्रम अन्तर्गत अरू पत्र पत्रिकाहरू मार्फत पनि यी कार्यक्रमहरू प्रचार प्रसार भइरहँदाखेरि अब नगरवासीहरू पनि सचेत हुनुहोला र भोलिका दिनमा चाहिँ यस्ता विवादहरू नगरमा आउने छैनन् र हामीलाई मिलाउन पनि सजिलो हुनेछ भन्ने आशा लागेको छ र हामीले चाहिँ अब न्यायिक समितिले विवादहरू धेरै आउनुभन्दा पनि विवादहरू नै उत्पन्न नहुन् भन्ने तरिकाले अगाडि बढ्नुपर्छ भन्ने हामीले सोचेका छौँ र त्यसरी नै अगाडि बढ्छौँ
अन्त्यमा यति बेला रेडियो सुन्ने श्रोताहरूलाई के आग्रह गर्न चाहनुहुन्छ
अब म सम्पूर्ण नगरवासीहरूलाई के आग्रह गर्न चाहन्छु भने नगरपालिकामा मैले पहिले पनि भनेको थिएँ नगरपालिकामा एउटा न्यायिक समिति छ र हरेक वडामा मेलमिलाप केन्द्र गठन भइसकेको छ कहीँ कतै तपाईँहरूलाई त्यस्तो म अन्यायमा परेँ कि भन्ने खालको महसुस यदि हुन्छ भने नगरपालिकामा आएर चाहिँ न्यायिक समितिको सचिवालयमा यहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ र हामीले मेलमिलापका लागि आवश्यक पहल गरेर यहाँलाई उचित न्याय दिनका लागि हामीले पहल गर्नेछौँ र अब कतिलाई नगरपालिकामा न्यायिक समिति छ भन्ने कुरा थाहै नभइकन अन्याय सहेर बस्नु भएको छ भने पनि त्यो चाहिँ सहेर बस्नु पर्दैन नगरपालिकामा आउन सक्नुहुनेछ र अब यो फौजदारी अन्तर्गतको हामीले हेर्दैनौँ त्यो कुरा पनि यहाँहरूलाई जानकारी नै छ र देवानी संहितासँग सम्बन्धित मुद्दाहरू मात्रै हामीले हेर्ने हो र यो हुँदै गर्दा पनि नगरवासीहरूलाई सम्पूर्ण नगरवासीहरूलाई मेरो आग्रह के छ भने अब सानातिना विषयहरूमा समुदायमा मिलेर बस्ने खालको भावना हामी सबैमा जागृत हुनुपर्छ एउटाले मात्रै सहेर हुँदैन सबैमा त्यो खालको भावना जागृत भयो भने हामीले सानातिना कुराहरूमा सधैँ अदालत धाउने सधैँ नगरपालिकामा उजुरी दिने यो खालको बानी त्यति राम्रो पनि होइन त्यो हुनाले त्यसमा संयमित भइदिनको लागि सानातिना कुराहरूमा चाहिँ अल्झिने होइन हामी चाहिँ मानव हो एउटा चाहिँ समुदायमा मिलेर बस्ने खालको हामी प्राणी हो भन्ने कुरा चाहिँ बुझेर अगाडि बढिदिनका लागि सम्पूर्ण नगरवासीहरूलाई म यो विजय एफएम मार्फत पनि आग्रह गर्न चाहन्छु
तपाईँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद म्याम
यहाँलाई पनि धेरै धेरै धन्यवाद
सामुदायिक रेडियो विजय एफएम 101.6 मा अहिले यहाँले कार्यक्रम न्यायिक डबली सुनिरहनु भएको छ भर्खरै यहाँले गैंडाकोट नगरपालिकाभित्र रहेको न्यायिक समितिमा मेलमिलाप कार्यलाई कसरी प्राथमिकतामा राखेर काम गरिरहेको छ त गैंडाकोट उपप्रमुख एवं न्यायिक समिति संयोजक विष्णु कुमारी कणेलसँग गरिएको कुराकानी नेपालको संविधान 2072 नागरिकलाई स्थानीय तह सरकारको महसुस गराउनका लागि स्थानीय स्तरमा भएका निश्चित प्रकारका विवाद वा मुद्दा मामिला स्थानीय तहको न्यायिक समिति मार्फत निरूपण गराउने व्यवस्था गरिएको छ यस व्यवस्थाको कार्यान्वयनसँगै स्थानीय तह अन्तर्गतका सबै नागरिकको न्यायमा सरल र सुलभ पहुँच स्थापित हुन सक्ने अपेक्षा समेत गरिएको छ न्यायिक समिति स्थानीय तहमा गठन भएपछि जिल्ला अदालत नवलपुरमा उजुरी पार्ने क्रम कस्तो छ त मुख्य न्यायाधीश अर्जुन अधिकारीसँगको कुराकानी अबको क्रममा
तपाईँलाई विजय एफएममा स्वागत छ अर्जुन सर अहिले कार्यालयको न्यायालयको काम के कसरी अगाडि बढिरहेको छ सर
हाम्रो नवलपुर जिल्लाले अब सरकार तहबाट निर्देशित गरेको हाम्रो रणनीतिक योजना छ त्यो रणनीतिक योजनाले हामीलाई एउटा कसरी हामीले यो वर्षभरिमा के गर्ने कस्तो गर्ने मुद्दाको कार्यवाही कसरी अगाडि बढाउने मुद्दा फर्क कसरी गर्ने भनेर हामीले बनाएका छौँ त्यसो अनुसार हामीले छिटो छरिटो निष्पक्ष प्रभावकारी न्याय सम्पादनमा हामी लागि परेका छौँ र हामीले चाहिँ कुनै पनि मुद्दाहरू चाहिँ के अरे पुरानो एक वर्षभित्रमै फैसला गर्ने र कुनै पनि मुद्दा 18 महिना आउन नदिने भनेर हामीले प्रतिबद्धता गरेर हामीले अगाडि बढिराखेका छौँ र त्यसको साथसाथै हामीले अदालतको कारवाहीमा हामीले विभिन्न सेवाग्राहीहरूको लागि छिटो विभिन्न सेवा सुविधाहरूको छिटो प्रक्रियाहरू छिटो व्यवस्थापन हामीले अप्नाएका छौँ अब अशक्तहरू नाबालकहरू गरिबी व्यवसायहरूको लागि हामीले नि शुल्क कानुनी सहायता दिनको लागि आएर अदालतले वैज्ञानिक कानुन व्यवसायको हामीले व्यवस्था गरेका छौँ
नयाँ स्थापना गर्दा नयाँ अदालतै बनाउँदा सुरुवातदेखि नै सबै जग बनाउनु पर्ने भयो, त्यसमा चाहिँ के अप्ठ्यारो हुँदो रहेछ?
हाम्रो अब जस्तो हाम्रो मिसिलहरू, पुराना मिसिलहरू, कागज पत्रहरू भएका हाम्रा चाहिँ सबै यता परासीमा छ, परासीबाट सबै आइसकेको छैन। अनि कहिलेकाहीँ चाहिँ अब परासीबाट त्यो लिखतहरू अब पुराना पुराना प्रमाणका मिसिलहरू यहाँ छैन, त्यसलाई झुकाउनु पर्दाखेरि अनि त्यहाँ पनि त्यो चाहिरहेको हुने, त्यसले अलिकति असुविस्ता हुन्छ होइन। अनि त्यसपछि गएर जस्तो अब अहिले चाहिँ जस्तो नवलप्रासी उताबाट फैसला भएर अब कतिलाई कैद छराएको छ, कतिलाई गरिमान छराएको छ, तिनीहरूको लगत चाहिँ अव्यावधिक उताबाट गर्नुपर्छ होइन। त्यसमा चाहिँ कहिले कहिले समस्या हुन्छ, त्यो चाहिँ अलिकति समस्या छ, सामान्य त्यसको समस्या छ। अब अहिले हाम्रो यहाँ चाहिँ अब कहिलेको त आफ्नो कार्यालय भवन पनि छैन, भाडामा हामी बसेका छौँ। अब ती सबै कुराले गर्दा अलिकति सामान्य समस्या त नहुने कसै आएन। अब त्यो इस्टाब्लिस भइसकेको अदालत र भर्खर भएको अलिकति समस्या त हुन्छ नै, तथापि पनि त्यस्तो ठुलो जटिलता चाहिँ आएको छैन।
जुन अहिले हरेक स्थानीय तहमा न्यायिक समिति पनि बनेको छ, न्यायिक समिति बनेपछिको अवस्थामा अदालतमा आउने मुद्दाहरूको सङ्ख्या चाहिँ कतिको घटेको छ आज भोलि?
अब न्यायिक समितिको कारणले गर्दाखेरि अब न्यायिक समितिलाई अब मुद्दा अलिकति हामी न्यायिक समितिको अधिकार सबै हेर्नु पऱ्यो होइन। दुई फेरि छ उहाँहरूलाई साना साना प्रतिशत मुद्दाहरू उहाँले फैसला गर्नु पाउनुहुन्छ भनेदेखि अलिकति मुद्दा ठुलो मुद्दामा उहाँहरूले मिलापत्र मात्रै गर्न पाउँथ्यो हो। अनि त्यसरी मिलापत्रबाट कति मुद्दा उहाँले टुङ्गाउनु भएको छ होइन, त्यसले गर्दाखेरि न्यायिक समिति कार्यले गर्दा अदालतमा आउने कार्यवाहीमा थोरै चाहिँ कमी त भएको छ। जति अपेक्षा गरिएको थियो हामीले, जति सोचिएको थियो त्यो अनुपातको चाहिँ छैन। त्यस्तो अनुपातमा चाहिँ न्यायिक समितिबाट मिलापत्रबाट टुङ्गिएको होइन, खर्च गरेर त्यस्तो गरेको त्यो अलिक कमै छ, हुँदैन भएको चाहिँ हाम्रो कार्यबोध चाहिँ त्यसले गर्दाखेरि पुरै हाम्रो घटेको भन्ने चाहिँ छैन, सामान्य चाहिँ घटाएको छ त्यसले। हामी त यस्तो हुन्छ जस्तो न्यायिक समितिमा मुद्दा पर्ने बित्तिकै त्यो सकियो भन्ने त हामीले अर्थ लिन मिलेन होइन, त्यसलाई त त्यहाँ टुङ्गिनु पऱ्यो पहिलो कुरो त। त्यहाँबाट अब त्यसलाई मिलापत्रबाट टुङ्गाउनु भयो भने त्यो टुङ्गिन्छ, त्यही नै अमिलापत्र हुन सकेन भने उहाँले फैसला गरेर फेरि त्यहाँ कतिपय कुराहरू सानो सानो मुद्दामा फैसला गर्नुभयो भने अब माथि हामी कहाँ पुनः आउँछ होइन। त्यही त न्याय समितिमाको कार्यले गर्दाखेरि हाम्रो कार्यबाट केही न केही त कमी त त्यसै भइहाल्यो, त छोटा हुने भयो, त्यसमा त बिगारै भएन होइन। त्यो उहाँलाई भन्नुहोस् न, अब एउटा नगरपालिकाले कति मिलापत्र गराउनु भयो त वर्षमा होइन, त्यति मुद्दा अदालतमा आएन। उहाँहरूको कारणले कार्यबल त हामीलाई घटेको छ, नघटेको होइन, पक्कै पनि घटेको छ। तर अब चाहिँ यतापट्टिको हाम्रो कार्यवाह पनि अब त्यति कारणले पुरै घटेर त्यसरी भन्न मिल्दैन होइन। अब उहाँहरूको कारणबाट कार्यवाह घट्दा घट्दै पनि हामी त्यहाँ पनि त्यसको चाहिँ अब मुद्दाको पर्ने रेसियोहरू न क्रम चाहिँ बढिरहेकै छ।
साना साना विवादहरूलाई चाहिँ न्यायिक समितिमै स्थानीय तहमै समाधान गर्दा चाहिँ के फाइदा हुन्छ, के सहज हुन्छ होला सर?
अनि न्यायिक समितिबाटै सहज हुन्छ भनेर कानुनी जस्तै त्यही गरेको हो। साना साना प्रकृतिको मुद्दाहरू त्यही काम गर्नु उत्तर गर्नुहुन्छ उहाँले। अब त्यस्तो साना साना प्रकृतिको मुद्दाको अब संख्यालाई हामीलाई त्यस्तो त्यस्तो एकदम दुई कानुनले कुटेर चाहिँ बाली गर्नुको कुरा भए होइन। अब चाहिँ छिमेकीले चाहिँ अब बाली काटेको अनि अन्य मिलापत्र अधिकारो भन्ने समितिलाई होइन, उहाँले मिलापत्र गर्नुभयो चाहिँ त्यो मुद्दा हामी त आउँदै आउँदैन, ढुक्क भइहाल्यो। त्यस कारणले मुद्दाको सङ्ख्या उहाँहरूकाले सबै पनि घटेको छ, हामी कहाँ कार्यबल त घटाउन सहयोग गरेको छ होइन। अब त्यो एउटा काटो भयो, त्यसलाई त हामीले नकार्नै सक्दैन। न्यायिक समितिको कार्यबल पनि बढेको छ, उहाँहरूले गइरहनु भएको छ, यता हामीतिर पनि आएकै छ। त्यस कारणले अब न्यायमा पहुँच चाहिँ सुधार भयो, पहुँच चाहिँ राम्रो भयो कारणले त्यस्तो भयो भनेर सोध्नु भयो हामीले। यस्तो हुन्छ, उहाँले फैसला गरेको मुद्दामा त सुन्दा आउने हो, उता पनि जुन अधिकार त दिएको छ त्यो मुद्दा यता आउँदैन सिधै हामी कहाँ। मुद्दा फैसला गर्ने अधिकार उहाँहरूले छ नि, तर उहाँले फैसला गर्ने अधिकारले एकदम सीमित साना एकदमै साना प्रकृतिको मुद्दा मात्रै छ उहाँहरूलाई, ठुलो खालको फैसला गर्ने अधिकारै छैन। अनि त्यो भएकोले त्यस्तो मात्रै त हामी कहाँ आउने कुरै आएर आउनै पाउँदैन, उनीहरू आउँछ नि आउँदा दिनु हामीले। अब मिलापत्र गर्ने अधिकार छ उहाँहरूलाई, अब त मिलापत्र भयो भने उतै टुङ्गिहाल्यो त मुद्दा सकिहाल्यो होइन।
अनि यो कस्तो हुन्छ भने कतिपय व्यक्तिलाई न्यायिक समितिले गर्ने कामकै बारेमा थाहा नभएर अदालत आउने घटनाहरू चाहिँ कतिको छ?
अब के अरे त्यस्तो ठ्याक्कै भन्न सक्दिनँ, तर त्यो पनि होला। यसले गर्दा अब जनतालाई चाहिँ अब सेवा राईहरूलाई अब त्यो थाहा नभएको कारणले गर्दाखेरि न्यायिक समितिको बारेमा राम्रोसँग चेतना नभएर होइन, त्यसको प्रचार प्रसार नभएर पहिलेदेखि अगाडि बढ भन्ने सुनिरहेको जनताले होइन, त्यो भएर अब सिधै यता आउनु पनि गर्नुभएको हुनसक्छ। त्यो त अब अहिले ठ्याक्कै भन्न सकिएन होइन। अब तर अब अहिलेको समयले होइन, अब घर दैलेकै सरकार भयो, न्यायिक समितिको भनेको घर दैलेको अदालत भयो, भएर थाहा छैन भनेर पनि हामी कसरी भन्नु होइन थाहा पाएर उता चाहिँ साइड गर्ने कोसिस गरेर अनि त्यसपछि उतासम्म त आउनु भएको हो कि भन्ने हामीले सोच्नु पर्यो होला।
स्थानीयमा चाहिँ न्यायिक समितिको बारेमा कम ज्ञान भएको पाउनुभयो कि अलिकति बढी नै ज्ञान भएको पाउनुभयो अदालतमा आएका मुद्दाहरूको सङ्ख्यालाई हेर्दा?
त्यस्तो जति रूपमा थाहा हुनुपर्ने हो त्यति रूपमा चाहिँ थाहा हुनुभएको जुन जस्तो हामीले महसुस भएको छ होइन, जुन रूपमा राज्य चाहिँ एउटा चाहिँ अपेक्षा गरेको थियो न्यायिक संस्थाले घर जाँदैको न्यायपालिका एउटा परिस्थिति हो होइन, घर जाँदै नै न्याय पाओ क्षमतालाई त्यहीँबाट चाहिँ सहयोग भनेर व्यवस्था गरेको हो। अब त्यसको अब प्रयोगमा त्यसको चाहिँ के अरे सचेतनामा त्यसको बारेमा जनतालाई जागरूकतामा अब त्यो केही कमी कमजोरी हुन सक्ला त्यो त हामीसँग छ, अब तर चाहिँ जनतालाई थाहै नभएर त्यस्तो गरेको भन्ने मिल्दैन। जनताले कस्तो हुन्छ भने दुईटै अधिकार दियो, कतिपय न्याय समितिमा गयो भने पाइन्छ यता पनि पाइन्छ हामी पाइन्छ, न्याय समितिमा गएर मेरो मिलाएको प्रक्रिया रोक्छुमा त्यहाँ भएर यता आउँछु भन्ने पनि पाइयो, म न्याय समितिमा नै सेवा गरेर जान्छु भन्नु नि उहाँको इच्छा भयो। तर अब जुन पूर्ण रूपमा अब त्यसको बारेमा जागरूकता अब त्यो चाहिँ त अब अध्ययनको विषय नै हुन्छ होइन, त्यसरी मैले खासै अन्त कस्तो भन्नु र होइन, अब हामीले चाहिँ के भन्छ भनेदेखि अब न्याय समितिमा गएर साना साना प्रतिक्रिया विवादहरू त्यतै जुन त्यतै मिलापत्र होस् त्यतिबाट पनि होस् र जनतालाई पनि यहाँसम्म आइरहन पनि दुःख पनि भएन, खर्च पनि भएन, कष्ट पनि भएन, समय पनि बच्यो, त्यस्तो भयो हुनु भन्ने हाम्रो अपेक्षा हुन्छ होइन। तर उहाँहरू चाहिँ अब कतिपय न्याय समितिमा जानुहुन्छ त्यहीँ मिल्नुहुन्छ, कतिपय चाहिँ त्यहाँबाट नहुन्छ यता आउनुहुन्छ, कोही चाहिँ उता नहुन्छ सिधै कहाँ आउनु।
हामी चाहिँ अदालत र न्यायिक समिति समन्वय गरेर अगाडि बढेका छौँ कि छैनौँ, समन्वयको अवस्था चाहिँ
समन्वय गरेर बढेका समन्वय गरेका छौँ होइन, हामी उहाँसँग नियमित सम्पर्कमा रहेर हामी त्यो गरेका छौँ, त्यो त अब गरिहाल्छौँ।
तपाईँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद सर।
हस् थ्याङ्क यू।
भर्खरै यहाँले सुन्नुभयो, स्थानीय तहमा न्यायिक समिति गठन भएपछि जिल्ला अदालत नवलपुरमा उजुरी पर्ने क्रम कम हुँदै गएको मुख्य न्यायाधीश अर्जुन अधिकारीको भनाइ। उहाँसँगको कुराकानीपछि अब हामी कार्यक्रमको नियमित स्तम्भतर्फ आइपुगेका छौँ। अब पालो भएको छ कानुनी कुरा। कानुनी कुरामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेलाई कस्तो कारवाही हुन्छ त, यसै सन्दर्भमा जानकारी दिँदै हुनुहुन्छ अधिवक्ता रमेश काफले।
यो प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूले एकअर्कालाई जोड्ने, एकअर्कालाई सम्पर्क गराउने, सद्भाव कायम गर्ने उद्देश्यबाट जुन विकास भएका छन् तिनको समय अन्तरालमा दुरुपयोगहरू पनि बढ्दै गएको छ। खास गरी युवा पुस्तामा र यो किशोर अवस्थाका व्यक्तिहरूका बिचमा पनि धेरै खालका अश्लील सामग्रीहरू हेर्ने अथवा अश्लील सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने, फेसबुक, भाइबर, ट्विटर अथवा मेसेन्जरहरूबाट कोही पनि व्यक्तिहरूका फोटाहरू अनधिकृत ले लिने, त्यहाँबाट निकाल्ने र त्यसलाई चाहिँ आफ्नो किसिमबाट विद्युतीय सामग्री कम्प्युटरबाट प्रयोग गरेर फेरि अरूलाई पठाउने, नक्कली आइडीहरू खोल्ने र कसैको पनि चरित्र हत्या गर्ने र व्यक्तिगत रूपमा मात्रै होइन कि अझ सामाजिक सञ्जालको प्रयोग गरेर सामाजिक सद्भाव बिग्रने खालका अथवा अफवाह फैलाउने खालका, सरकारप्रति उच्छृङ्खल, नागरिकहरूप्रति उच्छृङ्खल, कुनै पनि एउटा सामाजिक विषयवस्तुमा एकपक्षीय रूपले अतिवादी विचारहरू सम्प्रेषण गर्ने खालका जुन गतिविधिहरू देखिएका छन् ती आफैमा अत्यन्तै चुनौतीपूर्ण पनि देखिएका छन् र यसलाई रोक्नु जरुरी पनि छ। त्यस कारण हामी धेरैलाई थाहा नहुन सक्छ सामाजिक सञ्जालमा हामी दुईजना मात्रै कुरा गरिरहेका छौँ अथवा सामाजिक सञ्जाल यो मेरो व्यक्तिगत पहुँचको विषय हो भन्ने होला, मान्छेलाई हातमा मोबाइल छ, इन्टरनेट सुविधा छ, त्यसकारण यसबाट मैले आफूले चाहेको कुरा व्यक्त गर्न पाउँछु भन्ने पनि हुनसक्छ र खास गरी कतिपयले यसलाई बुझेर वा नबुझेर स्वतन्त्रता म वाक स्वतन्त्रतासँग विचार स्वतन्त्रतासँग जोडेर हेरेको पनि पाइन्छ। तर हामीले के बुझ्नुपर्ने हुन्छ भने वाक स्वतन्त्रता, विचार स्वतन्त्रता त्यति बेलासम्म मात्रै त्यो प्राप्त हुन्छ अथवा हकमा रहन्छ जति बेलासम्म त्यसले अरूलाई नकारात्मक असर पुर्याउँदैन। सामाजिक सञ्जालहरूमा अफवाह फैलाउने, सामाजिक सञ्जालहरूमा चरित्र हत्या गर्ने जस्ता विषयहरूले पनि र सामाजिक विषयवस्तुहरूमा अफवाह फैलाउने खालका विषयवस्तुहरू पनि त्यो कानुनबाट बन्देज लगाइएका विषयहरू हुन् र अझै नेपालको सन्दर्भमा भन्ने भन्दा यसलाई अझै कडा रूपमा नियन्त्रण गर्नु जरुरी पनि रहेको छ र अहिलेसम्म हामीसँग विद्युतीय कारोबार ऐन 2063 भनेर छ हामीसँग भएको मौजुदा कानुन त्यही नै हो विद्युतीय कारोबार ऐनले 2063 पनि यस खालका खास गरी कम्प्युटर इन्टरनेट र अन्य सामाजिक सञ्जालहरूको प्रयोगबाट कसैको चरित्र गरिन्छ कुनै अफवाहहरू फैलाइन्छ कसैको आत्मसम्मानमा चोट पुर्याउने काम गरिन्छ भने त्यसलाई उजुरी दिन सकिने व्यवस्था छ र नजिकको प्रहरी कार्यालयमा नजिकका अरू अनुसन्धान निकायहरूमा पनि हामीले उजुरी गर्न सकिन्छ वास्तवमा अहिले व्यक्ति व्यक्ति बिचको लडाइँ व्यक्ति व्यक्ति बिचको झगडा भन्दा अझ घातक सामाजिक सञ्जालहरूको प्रयोग हुन सक्छ यसलाई कानुनले सजायको व्यवस्था पनि गरेको छ विद्युतीय कारोबार ऐन 2063 नै यस किसिमका सामाजिक सञ्जालहरूको प्रयोग दुरुपयोग गर्नेलाई अथवा सामाजिक अफवाह फैलाउनेलाई अथवा अरू कसैको आत्मसम्मान चोट पुर्याउनेलाई अथवा गलत खालका कुराहरू गलत सन्देशहरू प्रवाह गर्ने व्यक्तिहरूलाई 2,00,000 रुपियाँसम्म जरिवाना 5 वर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्ने पनि व्यवस्था गरेको छ त्यसकारण अहिलेको कानुनले 5 वर्षसम्म कैद 2,00,000 रुपियाँसम्म जरिवाना अथवा दुवै सजाय जुन व्यवस्था गरेको छ यो धेरैलाई थाहा नहुन सक्छ त्यसकारण मैले गरेको पोस्टले मैले गरेको टिप्पणीले मैले भनेका कुराहरूले सामाजिक सञ्जालले मलाई थुनामासम्म पुर्याउन सक्छ मलाई जेलसम्म पुर्याउन सक्छ भन्ने कुरा हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जान्नु बुझ्नु जरुरी छ
कानुनी कुराका लागि अधिवक्ता रमेश काफ्लेलाई धन्यवाद सामुदायिक रेडियो विजय एफएम 101.6 कार्यक्रम न्यायिक डबली सुनिरहनु भएको छ हामी कार्यक्रमको अन्त्यमा आएका छौँ न्यायिक डबली कार्यक्रम हरेक शनिबार यसै समयमा प्रसारण हुने गर्छ यसको पुनः प्रसारण शनिबार दिउँसो 1:30 बजे र सोमबार बिहान 8:30 बजे सुन्न सक्नुहुनेछ यो कार्यक्रम फुर्सदमा पनि यहाँले सुन्न सक्नुहुनेछ यसका लागि हाम्रो वेबसाइट www.vijayfm.org.np लगन गरी पडकास्टमा जानुपर्नेछ अर्को शनिबार न्यायिक पाटुका फरक विषय र प्रसङ्गका साथमा उपस्थित हुनेछौँ तबसम्मका लागि प्राविधिक साथी हरिश सुवेदीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी माया कणेल र म श्रीधर उपाध्याय बिदा हुन्छौँ हवस् त नमस्कार